Allahu, 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 Allah, Allahu, Allahu, Allahu,
Alhamdulillah, Alhamdulillah Rabbil Alameen, wa salatu wa salamu ala habibihi محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وعنده مفاتح الغيب لا يعلمها إلا هو اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك من دام بالسرور وزر سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ اس آیہ کریمہ میں ارشاد فرمایا گیا ہے اور اسی کے پاس غیب کی کنجیاں ہیں جن کو اس کے سوا کوئی نہیں جانتا. دنیا یہ جو امتحان گاہ ہے اس میں ایمان کے حصے ایمان بالغیب, پھر اگر آپ غیب کے حصوں میں دیکھیں اور غور فرمائیں تو سب سے بڑا غیب جو ہے وہ خود ذات باری تعالیٰ ہے. انسان اپنی حسات کو بروئے کار لاتا ہوا ضروریات زندگی کی تکمیل کرتا ہے, ذرائع ڈھونڈتا ہے, ان کی ترتیب کرتا ہے, اپنی ضرورت کو پوری کرتا ہے, اور کسی شے کو بھی جانچنے کے لیے اس کے پاس جو اعلی کار ہے وہ اس کی حسات ہے. اللہ جل شانہ کی ذات لامحدود ہے, کوئی حس اللہ کریم کی ذات کا احاطہ نہیں کر سکتے. چونکہ مخلوق کے پاس جو کچھ بھی ہے جتنا بھی ہے وہ لامحدود نہیں ہے, وہ محدود ہے. تو جب ایمان کی بنیاد اللہ جل شانہ کی ذات سے وحدانیت باری تعالیٰ سے جس کی ابتدا ہے, چونکہ بنیاد ہی توحید سے ہے, اور جب توحید پر آپ بات کریں گے تو اللہ کریم کی ذات کا احاطہ اس خلق کی کسی خلق کے بھی بس میں نہیں ہے. چونکہ یہاں انسان کی بات اس لیے کی جا رہی ہے کہ مخاطب یہ ہے, سوال جواب یہاں ہو رہے ہیں, تو اس لیے جنہوں اس کی بات آتی ہے. آپ دیکھ نہیں سکتے, سن نہیں سکتے, چھو نہیں سکتے, لیکن نور ایمان ایسی عظیم دولت ہے کہ جو کچھ آپ کے وجود میں جس شے کے سمجھنے کی استعداد نہیں ہے, جس ذات سے شناسائی کے استعداد نہیں ہے, نور ایمان وہ نظر دیتی ہے, وہ احساس دیتی ہے, وہ شنوائی دیتی ہے, وہ بصارت دیتی ہے کہ بندے مومن کو قرب الہی محسوس ہو جاتا ہے. وہ اپنے اللہ جل شانہ کو, اس کی قدرت کو, اس کی قدرت کاملہ کو ہر شے میں دیکھتا ہے. ایمان کی پختگی اس درجے کی نصیب ہوتی ہے کہ اندھا کسی اور کو محسوس کرے نہ کرے, مائیت باری تعالیٰ کو اقربیت کے درجے تک محسوس کرنا شروع کر دیتا. ظاہراً لاٹھی ٹیکتا ہے, کھٹکھٹاتا ہے کہ قدم نہیں اٹھا سکتا, لیکن وہ فاصلے جو کسی پیمانے میں نہیں سمو سکتے رب کریم اس کے لیے سہل اور آسان فرما دیتے. پھر بات آتی ہے غیب کے حوالے سے. دنیا کے جتنے علوم ہیں, جہاں تک کی دسترس دنیاوی علوم کی ہے, وہ خلق کے اندر رہ جاتی ہے, خلق کی حدوں کو بھی نہیں پہنچ پاتی, یہیں کہیں نہ کہیں کھو جاتی ہے. ہم یہ سمجھتے ہیں کہ دوسری جگہ کی کسی نے کوئی خبر دی تو اس کو غیب معلوم ہے, तो इतनी सारी भी बात हो सकती है कि कोई जिन शैतान दूसरी जगह की इतला दे सकता। फिर जिन्नात या शयातीन की कुव्वत का हाता करना, चूंकि शयातीन भी तो जिन्नात में से है। जिंदगी के हवाले से शैतान को रोज़े माशर तक फुर्सत है, जब सूर फूंका जाएगा तब उसकी मौत आएगी, लेकिन खसूसियात के तौर पर तो नस्ल तो जिन्नात की है। तो जिन्नात तामीर कर रहे हैं और हज़रत सुलेमान अलैहिस्सलाम विसाल फरमा गए हैं। एक पर्दा है कपड़े का, नहीं जान सके। जब लाठी के गल जाने से आपका वजूद मुबारक गिरा तो उन्हें समझ आई कि हम जिस हुक्म पर ये तामीर कर रहे हैं वो हुक्म देने वाले तो दारे दुनिया से पर्दा फरमा गए। तो बड़े बड़े ताकतवर, कुरान करीम फरमाते हैं कि बड़े बड़े ताकतवर, उनकी ताकत के बयान कुरान करीम में बयान फरमाए गए हैं, हाल कुरान करीम में बयान फरमाए गए। तो एक जगह की खबर दूसरी जगह ऐसे ही है जैसे एक नबाज नब्ज पर हाथ रख के मरीज का हाल बयान करते। अब उसके सामने उसने खुराक खाई नहीं, लेकिन उसे अंदाजा हो जाता है कि किस तरह की खुराक इसने खाई है, उस तरह के असरात इसके वजूद में हैं। तो वो कह देता है कि रात आपने खाने में ये चीज तो नहीं खाई। अब उसे वो औसाफ भी पता है जो खाने की चीजों में या उस मौसम के हवाले से हैं या सब्जी के हवाले से हैं, असरात का भी पता। अब आप उसको गैब का इल्म नहीं कहते, आप कहते हैं नवाज बहुत अच्छा है, इसने उससे ये समझ लिया है कि कहां बदपरहेजी हुई। फिर जितने उलूम हैं, सितारों का इल्म है, दस शनासी है, बेशुमार आजकल वो लिखाई के तहत कर रहे होते हैं, कागजात के साथ कर रहे होते हैं, ये सारे अंदाजे हैं। हतमी बात कोई नहीं कह सकता, उन अंदाजों में दुरुस्त भी हो सकता है, गलत भी हो सकता है। इनको जो हद शरी के अंदर हिस्से हैं जिसमें कोई लफ्ज़ या कोई अमल तजावज़ गन हो, उसका इल्म की हद तक समझना और बात है, और उसे गैब तक रसाई समझना और बात। तो यहाँ ठोकर खा जाते हैं। फिर इसी बैल में इन्हीं तरह के हालात में जादूगरों के हवाले से बात आती है कि किसी की औलाद बांध दी। अब उसे मालूम था कि इसकी औलाद होनी है तो उसने उसकी औलाद रोक दी। किसी का रिज्क बंद कर दिया, उसे अब मालूम था कि इसका इतना रिज्क है और मैं रोक रहा हूं। ये वो कमजोर ईमान की निशानियां हैं कि हम अपनी गलतियों को नहीं देखते और ये सारे नताएज किसी के इख्तियार समझते हैं, हालांकि इख्तियार कुल्ली जो है वो अल्लाह रब्बुल आलमीन का है। अगर जादू वाले रोक सकते तो हजरत मूसा अलैहिस्सलाम को रोक लेते, बड़े बड़े जादूगर थे। अब कुरान करीम में जो जो औसाफ अम्बिया अलैहिस्सलाम को अता फरमाए गए हैं, जिस जिस जमाने में आप मबूस हुए हैं उस जमाने में जो जो हालात थे उसके मुताबिक अल्लाह करीम ने उन्हें औसाफ भी अता फरमाया। हजरत मूसा अलैहिस्सलाम के जमाने मुबारक में जादू आम था, तो आपको जो मौजज़ा अता फरमाया गया उसके सामने हर चीज हेज होगी, चूंकि किसी शय का वजूद कोई नहीं। फिर यही दूसरी मिसाल कि ये जो लोगों को रिज्क बांटते फिर रहे हैं, खुद फिरौन से तलब क्यों कर रहे हैं? अगर हम जीत गए तो हमें इनाम में क्या मिलेगा, हमें इनाम तो बहुत दिया जाएगा। वो कहता है तुम्हें अपने मुकर्रबीन में दाखिल कर लूंगा, اب مال و دولت کے حوالے سے بھی دیکھ لو، حیثیت کے حوالے سے بھی دیکھ لو. مقرب جو بادشاہ کا مقرب ہے اس کی مال و دولت بھی ہے تو اس کی حیثیت بھی تو ایک بن جاتی. نہ ان کے پاس اختیار ہے کہ وہ اپنی حیثیت اس درجے کی لے جا سکے، نہ ان کے پاس اختیار ہے کہ وہ اپنی ضرورت جو ہے مال و دولت کے حوالے سے اس طرح پوری کر سکے جس طرح وہ چاہتے. جب یہ سارا کچھ وہ نہیں کر سکتے تو جو یہ سمجھتے ہیں کہ یہ سارے غیب کے حصے اور قوتیں اور طاقتیں ہر چیز ان کے پاس ہے، پھر اپنی سمجھ کی غلطی ہے نا. خطا یا ٹھوکر سمجھنے والا کھا رہا ہے. پھر یہیں اپنے معاشروں میں دیکھیں بے شمار واقعات، بے شمار باتیں اس حوالے سے آتی ہیں، روز سننے کو ملتی ہیں. جہاں سے کسی نے جادو کرایا بنیادی طور پر فعل ہی غلط ہے. جتنے ان کے الفاظ ہیں اللہ کریم معاف فرمائے، وہ الفاظ ہوتے ہیں جو اللہ کی شان میں، انبیاء علیہ الصلوۃ والسلام کی شان میں، قرآن کریم کے الفاظ کے الٹنے میں ہر چیز غلط کر جو جا رہا ہے اس سے بھی وہ اپنا افزانہ لے رہے ہیں. اب جو اپنی ضرورت آپ سے پوری کر رہا ہے، آپ کی ضروریات وہ کہاں سے دے سکتا ہے؟ تو اللہ کا در جب چھوٹتا ہے تو ضلالت ہی ضلالت ہے، چاہے سمجھنے میں ہو چاہے بھگتنے میں ہو، اس کے پاس کوئی حل نہیں رہتا. تو جب بات آتی ہے نا غیب کی، وہ عنده مفاتح الغیب لا یعلمها الا هو، اسی کے پاس غیب کی کنجیاں ہیں جن کو اس کے سوا کوئی نہیں جانتا. اللہ کریم کی صفت ہے غیب، کوئی شے چاہے کوئی علم کسی معنوں میں ہو، کسی شے کا کوئی علمی پہلو، کسی پہلو کا کوئی احاطہ ہو، ہر لمحے اس کے حضور حاضر ہے کوئی شے غیب، تو غیب بعید نہیں ہے، جس کی ذات علیم ہے. اب یہاں مزید ایک ہمارا اختلافی پہلو آ جاتا ہے نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس کے حوالے سے، کہ آپ جو ہیں وہ غیب جانتے ہیں اور آپ غیب نہیں جانتے. بنیادی طور پر یہاں ان پہلوؤں میں جس چیز کو سمجھنے کی ضرورت ہے کہ موضوع بحث کوئی پہلو بھی ہو، ذات آپ صلی اللہ علیہ وسلم کی ہے، اور نازک ترین پہلو ہے اپنے زیر و بم میں آپ صلی اللہ علیہ وسلم کی شان میں ایسی گستاخی جسے بولنے والا یہ نہ سمجھے کہ میں گستاخی بول رہا ہوں، لیکن لگے کہ یہ گستاخی ہے، وہ گستاخی کے معنوں میں شمار ہو جائے گی. پھر گستاخ رسول صلی اللہ علیہ وسلم کہاں جائے گا، حالات کیا ہوں گے، معاملہ یا ماجرا کیا ہوگا، بڑا واضح. تو آپ صلی اللہ علیہ وسلم کو اللہ کریم نے امام الانبیاء پیدا فرمایا. فرشتوں نے عرض کی کہ بار الہ ہم تیری عبادت کو ہیں، یہ جس مخلوق کو تو پیدا فرما رہا ہے یہ فساد کریں گے. تو حضرت آدم علیہ الصلوۃ والسلام کو جو رب کائنات نے علم دیا اور وہ فرشتے جنہیں اس درجے کا قرب حاصل ہے کہ اللہ جل شانہ کے حضور عرض کر رہے ہیں اور جواب عطا ہو رہے ہیں، تو جو علوم آپ علیہ الصلوۃ والسلام نے بولے وہ قاصر رہے، اور انہوں نے عرض کی بار الہ جو کچھ آپ جانتے ہیں ہم وہ نہیں جانتے. جن اشیاء کے علوم اوصاف حضرت آدم علیہ الصلوۃ والسلام نے بولے اس جہان فانی کے حصوں میں، جہاں جہاں تک اللہ نے چاہا، فرشتے وہاں نہیں پہنچ پائے. اور آپ صلی اللہ علیہ وسلم امام الانبیاء ہیں، بعد از خدا अल्लाह जल्ल शानुहु ने जो शान आपकी बनाई है और किसी की नहीं है। जितने अलूम अल्लाह करीम ने अम्बिया अलैहिस्सलाम को अता फरमाए हैं, इमामुल अम्बिया के अलूम का क्या हिस्सा और क्या दर्जा होगा। लेकिन जो जो हिस्से अब आप सल्लल्लाहु अलैहि वसल्लम के जो वजूदी वस्फ हैं उसमें ऐसे पहलू मिलते हैं कि जैसे देखने की बात आए तो अंधेरा आप सल्लल्लाहु अलैहि वसल्लम की नज़र को नहीं रोक सका। जैसे आप सल्लल्लाहु अलैहि वसल्लम सामने देखते हुए तशरीफ़ ले जा रहे हैं, पीछे का हिस्सा जहां कोई नहीं देख सकता बशर, वो किसी को बताने की जरूरत पेश नहीं आती। ये सारा कुछ क्या है? वो जो रब्बे कायनात ने अता फरमाया। जब इस पर हजरत जी रहमतुल्लाह ताला अलैह गैब और गैब के हिस्सों पर बहस फरमाते हैं तो वो फरमाते हैं कि ये हिस्सा ये वस्फ रब्बे कायनात का है, जहां जिस दर्जे की बात करोगे इतला अनिल गैब होगी। कितनी है हमारी बिसात ही नहीं, हम हैं कौन जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात अक़दस पर बहस करें और पैमाने मुकर्रर करें। तो यहां ज़ाती जो फतह और शिकस्त है जगह बहुत नाजुक, उसकी और बहुत सारी जगहें बहुत मकाम मिल जाएंगे। हालांकि जो समझने की बात है वो ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात उम्मत मुस्लिमा का नुक्ते इत्तफाक और इत्तेहाद है। जहां कोई बिखर जाए किसी राय में, किसी बात में, किसी तफसीरी पहलू में, किसी तशरी हिस्सों में, कहीं कोई तफरीक आ जाए तो जब रुजू आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात अक़दस की तरफ किया जाएगा कि आपने इस मौजू पर क्या फरमाया, वो हिस्से हर एक को वापस इत्तफाक पर ले आएंगे। अब ये किस दर्जे की कम फहमी कहूँ, कम अकली कहूँ, या इससे सख्त लफ्ज बेशुमार हैं जो कहे जा सकते हैं, क्योंकि ये तो वो दर है जहाँ से ताल्लुक माल्ला नसीब होना है। ये तो वो रसाई है जो मकसद हयात से आशना भी करती है, तरीके ज़राए भी देती है और रियातों का वह सबब भी है। तो फरमाया गया कि उसी के पास गैब की कुंजियां हैं जिनको उसके सिवा कोई नहीं जानता। हर पहलू में कुरान करीम हदूदो कयूद मुकरर फरमा देता है। तो इन चीज़ों को समझना, इनकी नज़ाकत को समझना और इसे समझते हुए अपने काम से काम रखना ये ज़रूरी है। जो मुझे हुक्म है, जो कब्र में मुझसे सवाल होगा, जो रोज़े माशर हिसाब मुझसे होगा, वो क्या क्या होगा, वो सोचने की ज़रूरत है या वो सोचना चाहिए जो हमारी अकल से ही बाहर है, हमारी दस्तरस से ही बाहर है। आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात बेमिसलो बेमिसाल वाहिद ज़ात जिससे मुजस्सम रहमत जो है के हवाले से बात की जा सकती है। अगर अल्लाह करीम की रहमत को मुजस्सम देखना हो तो वह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते अक़दस है। तो फरमाया गया कि हर तरह का गैब, चाहे वो इस जहान फ़ानी से मुतलका है या आलम खल्क से निकल कर आलम अमर के हिस्सों से, जो कुछ है उसकी मखलूक है, उसने पैदा फरमाई है, ये तो सारा कुन फयकून का नतीजा है, तो उसके दस्ते कुदरत में है। तो कोई नहीं जानता वयालमा फिल बर वल बहर। और फरमाया और वो जानता है जो कुछ खुश्की पर है और پانی میں ہے. اب یہاں جو ارشاد فرمایا گیا ہے اور جو مثال دی گئی ہے یہ اس عالم خلق کی دی گئی کہ جنہیں مخاطب فرمایا جا رہا ہے انہیں نور ایمان سے بھی آشنائی کے حصے بیان فرمائے گئے, ضروریات زندگی اور ان کی تکمیل کے حصے بھی بیان فرمائے گئے, جو مثالیں دی گئیں وہ بھی اسی دنیا سے متعلقہ حصوں کی دی گئیں, ضروریات کے حوالے بحث اگر آئی تو بھی انسانی دسترس سے متعلق حصوں پر آئی, اگر جزا و سزا یا نتائج کی بات آئی تو بھی اقوام سابقہ کی بات کی, چونکہ وہ بھی اسی طرح انسان تھے, شکل و صورت رنگ و نسل کا فرق ہو سکتا ہے لیکن جو بنیادی انسانی ضروریات ہیں وہ تو ایک ہیں. تو جو مثالیں دی گئیں نتائج کے حوالے سے وہ بھی یہی دی گئیں, تو یہاں بھی اسی خلق کے حصوں میں بیان فرمایا جا رہا ہے کہ وہ یا علام ما فی البر والبحر, جو کچھ خشکی پر ہے اللہ کریم وہ بھی جانتے ہیں, پانیوں میں جو ہے وہ بھی جانتے ہیں. اب ہم جس زمین پر بیٹھے ہیں اب اس وقت بھی جہاں ہم بیٹھے ہیں ہمیں نہیں معلوم کہ جہاں ہم بیٹھے ہیں زیر زمین کیا ہے, مخلوق کتنی ہے اور کس طرح اور کتنے خزانے ہیں ہمیں نہیں معلوم, نہ معدنی حوالے سے ہم بتا سکتے ہیں نہ خلق کے حصوں سے ہم بتا سکتے ہیں کہ جہاں ہم بیٹھے ہیں اسی کے نیچے کیا کچھ ہے, لیکن اللہ کریم کی ذات جانتی ہے. پھر جب بات آتی ہے پانی کی تو پانی کبھی ایک جہان ہے, جیسے خشکی کا ایک جہان ہے ایک عالم ہے, پھر پانی کا بھی ایک جہان اور ایک عالم, پھر خشکی پر جس طرح کی مخلوقی حیات اس کے اپنے ضروریات ذرائع پہلو اپنے, جو سمندر کے اندر مخلوق ہے کتنی اقسام ہیں, ہر ایک کا اپنا ایک جہان ہے, ان کی اپنی حیاتی ضروریات کے حوالے سے تکمیل کے حوالے سے وصف کے حوالے سے ہر ایک کا ایک اپنا حصہ ہے جو اللہ جل شانہ نے اسے عطا فرمایا, کیا کچھ اور کتنا کچھ ہے اللہ کریم بہتر جانتے ہیں اور کوئی نہیں جان سکتا. پھر اسی خشکی کی مزید مثال ارشاد فرمائی, وما تقسطو وما تسقط من ورقة إلا يعلمها ولا حبة في ظلمات الأرض ولا رطب ولا يابس إلا في كتاب مبين, اور کوئی پتا نہیں گرتا مگر وہ اس کو جانتا ہے. اب اس پتے میں اگر آپ صرف اس ایک پتے میں غور کریں نا کہ پتا کسی شے کے سبب ہے از خود پہلے پتہ نہیں آ جاتا, کہیں کوئی بیج ہوگا اس بیج کو افزائش کے لیے کوئی زمین کا ٹکڑا یا کوئی جگہ ایسی جہاں سے وہ پھوٹ سکے کوئی رویدگی درکار ہوگی, اس رویدگی کے لیے کتنے قسم کی کہاں سے کتنی خوراک غذا مہیا ہوگی, تو درخت کے نتیجہ جہاں پھل ہے وہاں یہ پتے اور اس کا یہ کونپلیں آنا ہے. اب اس سارے نظام حیات کو دیکھتے جائیں اور ایک پتے تک لے کر آئیں, پھر بہار اور خزاں ایک الگ تفریق ہے, بے شک بہار خوبصورت ہے خزاں کے بھی اپنے رنگ ہیں, اسی بہار اور خزاں کے پہلو میں اگر انسانی زندگی کو آپ دیکھیں تو بچپنے کی عمر کو کہا جاتا ہے کہ یہ بہت اچھی ہے लेकिन अगर माँ उसके हाथ से छुरी ले ले तो जिस दर्द से वो रो रहा होता, हालांकि उसे ये भी समझने कि मुझे नुकसान होगी, तो जहां वहां की खुशियां हैं वहां के रोने भी तो हैं। तो उस मासूम उम्र के जहां सुख हैं उसके दुख भी अपने हैं। बात जब जवानी की आएगी तो जवानी में जहां दावे हैं वहां नाकामियां भी देखनी पड़ती हैं। बुढ़ापे में जो देखा जाता है कि नाकारा उम्र है, बेशक जाहिरी तौर पर नाकारा है, लेकिन इसमें भी खुशी गमी के एक अपने पहलू हैं। अल्लाह करीम जिंदगी अता फरमाए और लंबी जिंदगी अता फरमाए, ईमान की फरमाए और हर पहलू की जो है वो खुशी देखना नसीब फरमाए। तो जो पुख्ता उम्र है वो जो खिजां कही गई है या कही जाती है या हम समझ सकते हैं, उसके दुख तो हैं लेकिन उसके सुख भी अपने। तो यहां जब बात आती है कि एक पत्ते का गिरना, तो उसे उस कमजोरी तक ले जाना कि हवा का झोंका उसके टूटने का सबब बन जाए, या उसकी अपनी कमजोरी इतनी हो कि खुश्क हो के अकड़ता हुआ टूट जाए, एक पूरा निजाम हयात इस बात में गुजर जाता है। एक पत्ते का टूटना बात एक है, इस एक बात के पीछे कितना निजाम और कितने हिस्से जो हैं वो हरकत के हैं। तो फिर बात आती है, और कोई पत्ता नहीं गिरता मगर वो उसको जानता है। और याद रखिएगा, एक जानना मद जानना है। जो जानना कादरे मुतलिक का है वो जानना मद जानना नहीं है। उसकी फुर्सत जब उसने टूटना है तब टूटने तक की फुर्सत उसकी दी हुई है। जिस निजाम से उसे हयात मिल रही है, इस निजाम का एक पहलू उसके हुक्म से चल रहा है। कब तक चलना है, कब कमजोरी आनी है, कब कमजोरी इस दर्जे की पहुंचनी है कि पत्ता टूट कर गिर जाए, हर शय उसके दस्ते कुदरत में है। तो अल्लाह करीम का जानना अमूमी हिस्सों में नहीं आता, क्योंकि वो कादरे मुतलिक है, हर चीज हर शय उसके दस्ते कुदरत में है, मगर वो उसको जानता है। वला हब्बतिन फी ज़ुलुमातिल अर्ज़ वला रतबिन वला याबिसिन इल्ला फी किताब मुबीन, और जमीन के अंधेरों में कोई दाना, कोई हरी और सूखी चीज नहीं मगर रोशन किताब में लिखी है। इंशाअल्लाह इस आया करीमा की मजीद तफसीर जिंदगी रही तो कल करेंगे। अल्लाह करीम मेरा और आपका हामी व नासिर हो, हमें ईमान के वो दर्जे अता फरमाए जो खालिस इत्तबाए मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सबब हों। दुनिया इम्तिहान गाह है बेशक, अल्लाह करीम ईमान के साथ दार दुनिया से जाना नसीब फरमाए। वो आखिर अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला हबीबिही मुहम्मदिन व आलिही वसहबिही, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन नबी व आलिही वसहबिही व बारिक वसल्लम रब्बि जन्नी मुकीम वस्सलाम मिन ज़ुर्रियती रब्बना तक़ब्बल दुआ रब्बना ग़फ़िर लि वालिदैय्या व लिल وصلى الله تعالى على خير
الله 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 الله